घटना विश्लेषण र विचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लाफाटा एफएम 79.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना परि दुईजनाको ज्यान गयो, हत्यारा सार्वजनिक नगरे प्रशासन अगाडि नै धरना बस्ने निर्मलाका परिवारको भनाई। बजेट अभावका कारण जनतावास कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेन। दार्चुलामा भारतबाट खाने तेल आयात गर्न प्रतिबन्ध, प्रधानमन्त्री कार्यालयले डिजिटल प्रविधि मार्फत मन्त्रीहरूको कामको अनुगमन गर्न थाल्यो, वर्तमान सरकार 5 वर्ष नढल्ने पूर्व प्रधानमन्त्री खनालको दावी, र खेलकुद प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको मन्त्री सुडारीको भनाई।
त्यतिकै सम्भव छैन, निरन्तर आफ्नो यात्रालाई अघि बढाइराख्नुहोस्,
तब मात्र सम्भव छ तपाईँको विजय यात्रा।
त्यसमा तपाईँलाई साथ दिनेछ यामाहाले।
यामाहाको विजय यात्रा,
तपाईँका हरेक यात्रा, चाहे त्यो लामो होस् वा छोटो, हतारको होस् या आरामको, यी सबै सफल रहोस्। तपाईँका हरेक यात्रा विजय यात्रा बनोस्, अपग्रेड होस् तपाईँका हरेक यात्रा। विजयादशमी, दीपावली र छठको उपलक्ष्यमा यामाहाको तर्फबाट शुभकामना। यामाहा सदा तपाईँको यात्राको साथी अनि साक्षी।
अब यो चाडबाडको विशेष अवसरमा
यामाहाको विजय यात्रा अन्तर्गत 7,000 देखि 1,00,000 सम्म भारी छुट पाउनुहोस्।
प्रत्येक हप्ता एकजनालाई लक्की ड्र द्वारा
9,00,000 देखि 25,000 पर्ने R3 मोटरसाइकल उपलब्ध गराइनेछ।
नयाँ नयाँ कलर र मोडेलमा उपलब्ध छन्।
भएन त विजय यात्रा तपाईँको सफलताको साथी। यामाहा, श्यामराठी ट्रेडर्स, महेन्द्रनगर, कञ्चनपुर, गली नम्बर 3, 99523816।
अब समाचार क्रम विस्तारमा। ट्र्याक्टर दुर्घटना हुँदा कञ्चनपुरमा दुईजनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर 8 काङ्ला पुल नजिकै मलामीलाई ल्याएर फिर्ता आउँदै गरेको बेला दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो। बेतकोट नगरपालिकाको वडा नम्बर 4 बैतोडाका मलामीहरू बोकेर महाकाली नदीबाट फर्कँदै गरेको ट्र्याक्टर पूर्वपश्चिम राजमार्गको काङ्ला नाला पुल नजिकै दुर्घटना हुँदा बेतकोट नगरपालिका वडा नम्बर 4 राजेन्द्र जागरी र सोही नगरपालिका वडा नम्बर 5 प्रेमसिंह धामीको ज्यान गएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो। कुखुराको चारा बोकेर गइरहेको जीवलाई करिब 20-25 जना मलामी बोकेर आएको से एक त 54-22 नम्बरको ट्र्याक्टरले ओभरट्याक गर्ने क्रममा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका मध्ये 3 जनालाई थप उपचारको लागि भारत र 3 जनालाई कैलालीको धनगढी लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले जानकारी दिनुभएको छ। जीप र जीप चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ओझाले बताउनुभयो। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धरना बस्ने घोषणा गर्नुभएको छ। छोरीको बलात्कारपछि हत्या भएको 100 दिनभन्दा बढी समय भइसक्दा समेत हत्यारा सार्वजनिक नगरिएको भन्दै प्रशासन अगाडि धरना बस्ने निर्णयमा पुगेको पन्तले बताउनु भएको छ। आज भीमदत्त नगरपालिका वडा नम्बर 2 उल्टाखाम स्थित निर्मलाका बाबु यज्ञराजले घरमै पत्रकार सम्मेलनको आयोजना गरेर कार्तिक 25 गतेदेखि प्रशासनको मूल गेटमा अनिश्चितकालीन धरनामा बस्ने गर्नु भएको हो। घटना भएको 102 दिन बितिसके पनि वास्तविक हत्यारा अझै सार्वजनिक नभएको उहाँले बताउनुभयो। उहाँले तिहार पछिसम्म दोषी सार्वजनिक नगरे आमरण अनसनमा बस्ने बताउनु भएको छ। आफूलाई वास्तविक हत्यारा र न्याय चाहिएको बताउँदै पन्तले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताउनु भएको छ। अनुसन्धानका नाममा प्रहरीले घर परिवार, आफन्त र छरछिमेकलाई मानसिक यातना मात्र गरिरहेको उहाँको आरोप रहेको छ। न्याय ओझेलमा परेको भन्दै महिला अगुवा हेलेन श्रेष्ठ नेतृत्वको दबावमूलक सङ्घर्ष समिति र अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक सङ्घर्ष समितिले छठ पर्वसम्म आन्दोलन स्थगित गरिसकेका थिए। भीमदत्त नगरपालिकाका न्यायिक समिति सदस्य एवं अधिकारकर्मी महिला अगुवा सन्तोषी साउदले सरकारले बलात्कार जस्तो जघन्य घटनामा उदासीनता देखाएको कारण वास्तविक हत्यारा पत्ता नलागेको गुनासो पोख्नुभयो। त्यसै गरी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरूको डिएनए परीक्षण गर्न सरकारसँग माग गरिएको छ। निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरूको डिएनए परीक्षण गर्न माग गर्दै आज निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौँ जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। त्यस अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन वास्तविक डिएनए परीक्षण गर्न दबाब दिँदै साङ्केतिक विरोध स्वरूप शनिबार नै अभियन्ताहरूले काठमाडौँमा सङ्कलन गरेको रगतको नमुना पनि सरकारलाई बुझाएको छ। सरकारले हालसम्म गरेको डिएनए परीक्षण वास्तविक नभएको जस्तो लागेपछि आफूहरूले साङ्केतिक विरोध स्वरूप वास्तविक डिएनए परीक्षण गर्न संकलन गरिएको रगतको नमुना पनि सरकारलाई बुझाएको अभियन्ता चेवन अधिकारीले जानकारी दिनुभएको छ। अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौँ लगायत देशका मुख्य मुख्य शहरमा प्रदर्शन गर्दै आएको छ। कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई 100 दिन बित्दा समेत सरकारले पत्ता लगाउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ। बजेट अभावका कारण निर्माण थालनी गरेको वर्ष दिन पुग्न लाग्दा पनि जनता आवास कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्षका लागि बजेट नआउँदा जनता आवास कार्यक्रम प्रभावित भएको छ। सुदूरपश्चिम प्रदेशमा रहेका 4 पहाडी जिल्लाका 1141 दलित परिवारका लागि लक्षित गरेर घर निर्माण गर्ने कार्यक्रम प्रभावित भएको हो। जनता आवास कार्यक्रम सामाजिक तथा आर्थिक रूपले पिछडिएका दलित परिवारको 2 कोठे पक्की घर बनाउने उद्देश्यले सरकारले 2070 सालबाट लागू गरेको थियो। घर बनाउन 3,50,000 सम्म कार्यक्रम मार्फत अनुदान दिइने गरेको छ। दिपाली स्थित साबिकको भवन तथा शहरी विकास डिभिजन कार्यालय मार्फत जनता आवास कार्यक्रम डोटी, डणेलधुरा, अछाम र बाजुरा जिल्लामा सञ्चालन रहेको थियो। यो कार्यालयका सबै कार्यक्रम तथा योजनाहरू प्रदेश सरकारको भौतिक निर्माण मन्त्रालयले तानेर राखेको छ। जनता आवास कार्यक्रम भने डिभिजनलाई नै छोडेको भए पनि संघीय सरकारले जनता आवास कार्यक्रमको बजेट भने नपठाएको डिभिजन कार्यालयका प्राविधिक श्याम नेगीले जानकारी दिनुभयो। डिभिजन प्रमुख रहनुभएका विश्वकर्मा गत महिना सर्वा भएर गएपछि जनता आवास कार्यक्रम झन प्रभावित भएको छ। सुदूरपश्चिम प्रदेशको डिभिजन तथा केन्द्रीय कार्यालयको फिल्ड कार्यालयका रूपमा परिणत भएपछि जनता आवास कार्यक्रम पनि प्रभावित भएको हो। डोटीमा 89, टणेलधुरामा 29 र बाजुरामा 84 नयाँ परिवारको घर बनाउन सर्वे भइसकेको छ। अछाममा भने बजेट अभावकै कारण विपन्न परिवारको सर्वे समेत गरिएको छैन। अछामका लागि बजेट नहुँदा कार्तिक महिनामा सूचना जारी गरी सर्वे गर्ने तयारी भए पनि अघि भने बढाइ छैन। जमिनको लालपूर्जा भएकालाई मात्रै सरकारले घर बनाइदिन लागेको छ। चालु आर्थिक वर्षका लागि बजेट नआउँदा सर्वे भएका परिवारको काम पुरै ठप्प रहेको छ। उनीहरूको प्रक्रिया भने अगाडि बढाइएको छैन। गत आर्थिक वर्षसम्म काम सुरु भइसकेका परिवारहरूको काम भने अघि बढिरहेको प्राविधिक श्याम नेगीले जानकारी दिनुभएको छ। यद्यपि पर्याप्त बजेट नहुँदा सबै मापदण्ड पुरा गरेका परिवारलाई पनि डिभिजनले भुक्तानी भने दिन सकेको छैन। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा रहेका कृषकहरूले बङ्गुर पालनबाट लिइरहेको फाइदाका विषयमा सहकर्मी दानसिंह डङ्गौराले तयार पार्नुभएको यो रिपोर्ट अबको प्रस्तुतिमा।
नेपाल सरकारले किसानहरूलाई विभिन्न सेवा सुविधा दिन थालेपछि आजभोलि किसानहरू व्यावसायिक रूपमा बङ्गुर पालन गर्न थालेका छन्। परम्परागत तरिका भन्दा पनि आधुनिक तरिकाले बङ्गुर पालन गर्दा बढी फस्ताउने र कम समयमा पनि बढी फाइदा लिन सकिने कुरा बताउँदै कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 4 धारापट्टी स्थित कैलाश बङ्गुर फर्मका किसान मणिराम चौधरी।
मलाई त सर यो बङ्गुर पाल्नदेखि मलाई त अहिले कस्तो कि राम्रो भएछ। हेर्नुहोस् मलाई त बङ्गुरले धेरै साथ दिएछ। हजुर, मैले त्यो दाना चाहिँ धेरै खाने रहेछ। अनि मैले चाहिँ ब्यारीदेखि लगाएको छु, आर्मी ब्यारीदेखि, पुलिस चौकीदेखि, फेरि यो होटलदेखि, अनि ब्राउन चाहिँ डल्लभमा आउँछ बेलदारीदेखि।
आफूसँग रुपैयाँ नभए पनि बचत समूहबाट 1,00,000 रुपैयाँ ऋण निकालेर बङ्गुर खरिद गरेको कुरा सम्झँदै किसान मणिराम चौधरी यसरी बताउनुहुन्छ।
के काम गरौँ फेरि तत्कालै तुरुन्तै मैले भने अब बङ्गुर पालन गरौँ भने मसित पैसा थिएन सर। फेरि मैले 1,00,000 रुपियाँ चाहिँ समूहदेखि निकाले, 1,00,000 रुपियाँ समूहदेखि निकालेर 28,000 मा मैले त्यहाँ बेलदारीदेखि बङ्गुर लिएर आएँ दुईटा। हेर्नु,
बङ्गुर मासुको लागि भन्दा पनि बच्चा उत्पादनमा बढी फाइदा हुने गरेको कुरा बताउँदै फेरि किसान मणिराम चौधरी।
नै मासुको लागि छैन सर फाइदा। मासुको लागि पालेपछि एक बङ्गुरले लगभग 15-16,000 रुपियाँ खाइहाल्छ। अब त्यही 15-20,000 का हुन्छ होला। बङ्गुरको बच्चा त सर मेरो अहिले त म महिनगरतिर दिएन। हेर्नुहोस् त्यो बाघ फाटा भनौँ उल्टा खाम, अहिले त म यतैतिर गाउँका मान्छेले लुट्न पाएको छैन। न त महिनगर उता गोब्रेहेतिर उतातिर जान्छन् बच्चा मेरो, गाउँ घरमा दूर दूर जान्छन्। हेर्नुहोस् यहाँ मैले धेरै दूर त बेचे छैन, यो महिनगरतिर बाँडी यतातिर गाउँ गाउँमा जान्छन् भनौँ।
बङ्गुर गर्मी सहन नसक्ने भएको कारण हावा र घाम छिर्ने किसिमको खोर निर्माण गरेको र समय समयमा बङ्गुरलाई पानी छिम्कने र पानी खुवाउने गर्नुपर्छ भन्नुहुन्छ किसान मणिराम चौधरी।
घाम छिर्ने खालको छ अहिले चाहिँ हजुरको। हाम्रो बङ्गुरलाई अहिले अलि गरम अलि अप्ठ्यारो पर्छ, पानी चाहिँ सिँचाइ गरेको गरे गर्नुपर्छ अहिले। अरू हिउँको लागि त चिसो हुन्छ भने हिउँको लागि अलिअलि पराल फालिदिए पनि भइहाल्छ भित्रै।
प्राविधिक सहयोग चाहिँ कहीँ कतैबाट नपाएको गुनासो गर्नुहुन्छ किसान मणिराम चौधरी।
मलाई त कसैले त्यो सहयोग गरे छैन सर, त्यो मैले आफैले नै त्यहाँ भेटनेरीमा गएर त्यहाँ डाक्टरलाई ऊ गरेर डाक्टरलाई बनाएर ल्याएर डाक्टरलाई देखाएर चाहिँ जुन जुन डाक्टरलाई भन्छ त्यो औषधि चाहिँ गरेको छु।
साँच्चीकै बेरोजगार अवस्थामा रहेका युवा युवतीहरू पनि बङ्कुर पालन लगायत अन्य व्यवसाय गरेर गाउँ घरमै रोजगारीको वातावरण सिर्जना गर्न सक्छन्। अझ खास गरी नेपाल सरकारले पनि किसानहरूका लागि दीर्घकालीन योजना बनाउने हो भने देश विकासको काममा फड्को मार्न सकिन्थ्यो कि। शुक्ला फाँटा समाचारका लागि तानसिंह डंगौरा।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। कृषकहरूलाई पशुपालनका लागि प्रोत्साहित गर्नका लागि स्थानीय तहहरूले के गर्नुपर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सुरेश सिंह सेठी हो। स्थानीय तहले अब यो बाँड्ने बेला गाउँ स्तरमा वडाहरूमा बाँड्नु पर्यो। वडाहरूमा नदिएर ठुला ठुला डेरीहरूलाई दिने, ठुला ठुला फर्महरूलाई दिने, त्यस्तो गरेर किसानहरूलाई कुनै पनि बजेटहरू
पुग्दैन। कृषि सम्बन्धी विभिन्न तालिमहरू त्यसको जगेरा होस्, सक्दो अनुदान पाइयोस्, उन्नत किसिमको औजार भयो, आधुनिक किसिमको होइन ऋण सुविधा, पौष नपुगेकोहरूलाई होइन शिक्षा तालिमको माध्यमबाट उनीहरूको चाहिँ प्रगति माथि बाँच्न सकियोस् त्यही भन्न चाहन्छु।
दिनेश कुमार पाण्डे। स्थानीय स्तरबाट चाहिँ पशु विकासको लागि हो भने सबभन्दा पहिले त सरकारले सब्सिडी जुन गरिरहेको छ नि, जस्तो पशु बिमाको कुराहरू, अनि यो पशु बिमाको कुरा गर्नु त राम्रो, र त्यसपछि चाहिँ कुन आधारमा भने एउटा सब्सिडीको कुराहरू हो त्यसले चाहिँ किसानहरूलाई एउटा कमाइ खाने भाँडो जस्तो बनाइरहेको।
गणेश पन्त। स्थानीय तहले पशु चरण सम्बन्धी व्यवस्था गर्नु पर्यो, अनि त्यसमा चाहिँ स्थानीय बासिन्दाको पनि सहभागितासँगै तिनीहरूलाई पशुपालनमा प्रोत्साहित गर्नु पर्यो।
पुरन चौधरी। नगरपालिकाले सकेसम्म जस्तो अहिले गोरुलाई जो कानमा तालचा लगाएछ त्यसको लागि तालचा लगाएछ भने त्यसलाई पनि अलि राम्रोसँग व्यवस्थित के छ कस्तो छ, अब गोरुमा कस्तो बिमारी आइरहेछ त्यसको लागि पनि अलि सुधार गरिदिए राम्रो हुन्थ्यो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 79.4 मेगार्ज, बारसिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
सुदूरपश्चिमकै मुटु अतरियामा नमस्ते होटल अब तपाईँहरूको सेवामा।
अतरिया क्षेत्रमै सर्वाधिक लगानी भएको हाइली डेकोरेट होटल, एसी नन एसी अट्याच आरामदायी कोठाहरू भएको
सुविधा सम्पन्न मिटिङ हल, रेस्टुरेन्ट बारका साथै स्वादिष्ट खाना नास्ताका परिकारहरू अब पारिवारिक वातावरणमा।
तातो चिसो पानीको सुविधा, पर्याप्त पार्किङको सुविधा, 24 घण्टा वाइफाईको व्यवस्था हुनुका साथै एयरपोर्टसम्म पिकअप भ्यानको समेत सुविधा रहेको अ कम्प्लिट लग्जरियस होटल, होटल नमस्ते पहाड रोड अतरिया बस पार्कको ठिक अपोजिट भित्र 5 तले भवनमा। प्रोप्राइटर लक्ष्मण धामी। सम्पर्क फोन नम्बर 091551382, मोबाइल नम्बर 98484444492।
गजबको सुन चाँदीको बहार अब पाउनुहोस्। सुनको सिक्री, सुनको चन्द्रमा, सुनको झुम्का, चाँदीको पाउजु, सुनको तिलहरी, टी शर्ट र थुप्रै गजबका उपहारहरू। गजबको चाउचो, गजबको उपहार, टेस्ट र हेल्थ सँगै सुन चाँदीको बहार।
गजबको तयारी चाउचाउ, स्वाद र स्वास्थ्य दुबै गजब।
अरे साथी हो, कहाँबाट आए गोहुमा?
केटाहरूको टफ छालामा पिङ्क फेयरनेस क्रिम, बेअसर फेयर एन्ड ह्यान्डसम, यसलाई लगाऊ गजबको गोरा पनि पाऊ। अब फ्यानसँग बच्न गाह्रो मात्र होइन, असम्भव छ। फेयर एन्ड ह्यान्डसम, नाम त सुनेकै होला।
तिम्रो साथले नै बढ्छ माया, खुसी छौ छ हाम्रो मिलनमा, जमघट बन्छ झनै रमाइलो जब गुन्जिन्छ तिम्रो हाँस सबैको मनमा त्यस्तै होला, मन खोलौँ कोकसँग।
खबर अब आयो डिसोम को फ्री अफर,
न यो पहिले थियो न यो फेरि हुनेछ,
चम्क्यो चम्क्यो भाग्य बस्री
रिचार्ज गर्दा डिसोम फ्री,
1 2 3 डिसोम फ्री, 1 2 3 डिसोम फ्री,
डिसोम खुशी अन गरो।
कसले सोचे छ कि यो बदलिदो लाइफस्टाइल पनि रोग होला, बदलिदो तापक्रमको इफेक्ट, रुगा टाउको दुखाइको डिफेक्ट, टेक्नोलोजीको रेस बन्छ टाउको दुखाइको केस, मसुको चटारो कम्बरमा चटारो।
मोडर्न लाइफस्टाइलको लागि तयार सन्दुबा, यसको डिप एक्सन र छिटो असरदार आयुर्वेदिक फर्मुलाले गर्छ रुगा टाउको दुखाइ र कमर दुखाइको बोली बन्द।
सयौं वर्षको विश्वास हो चन्दुबाम, चन्दुबाम,
चन्दुबाम।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। दार्चुलामा भारतबाट खानेतेल आयात गर्न प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासनले गत 3-4 दिनदेखि सीमानाकाहरूमा भारतबाट खानेतेल आयात गर्न नदिएको बताएका छन्। स्थानीयले सधैँजसो आयात गर्ने गरेको खानेतेल तिहारका बेला स्थानीय प्रशासनले रोक लगाएको हो। यसअघिका वर्षहरूमा चाडबाडमा भारतबाट आयात हुने तेलको परिमाण बढ्ने गरेको थियो। तिहारका बेला भारतमा काम गरी घर फर्किनेहरू पनि विभिन्न तिहारका सामग्री तथा खानेतेल ल्याएर सीमानाका भएर आउने गर्दछन्। तर सीमानाकाहरूमा सुरक्षाकर्मीले खानेतेल ल्याउन नदिएको मार्मा गाउँपालिका वडा नम्बर 6 जगदीश कोट्टारीले बताउनुभयो। अघिल्लो हप्तासम्म ल्याउन दिइरहेको भारतीय खानेतेल अहिले भने सीमानाकाहरूबाट भित्र्याउन नदिएको अर्का स्थानीय जयसिंह धामीको भनाइरहेको छ। भारतीय खानेतेलमा अखाद्य वस्तु मिसावट अर्थात् स्वास्थ्यका लागि हानिकारक भएको पुष्टि भएपछि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो। भारतीय खानेतेल उपभोग गर्न लायकको नभएकाले मन्त्रालयको निर्देशनअनुसार दार्चुलामा पनि भारतीय खानेतेल आयातमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो। भारतीय खानेतेल परीक्षण गर्दा प्रयोग गर्ने स्वास्थ्यका लागि हानिकारक भेटिएकाले मन्त्रालयले भारतीय तेलमा प्रतिबन्ध लगाउन निर्देशन गरे बमोजिम सीमानाकाहरूबाट भारतीय खानेतेल आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइरहेको छ। कहिलेसम्म प्रतिबन्ध लगाइने तथा कहिले खोलिने भन्ने बारेमा पनि मन्त्रालयबाट परिपत्र आएपछि मात्रै निर्णय हुनेछ। मन्त्रालयको निर्देशनअनुसार भारतीय खानेतेलमा रोक लगाइएकोले मन्त्रालय नै निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो। कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख निर्वबहादुर ओडले आधारभूत मापदण्ड पूरा गरेर मात्रै विद्यालय चलाउन आग्रह गर्नुभएको छ। प्याप्सन कैलालीले आज धनगढीमा आयोजना गरेको दीपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो। कतिपय निजी तथा आवासीय विद्यालयहरू आधारभूत मापदण्ड नै पूरा नगरेर सञ्चालन गरिरहेको नगर प्रमुख ओडले बताउनुभयो। नगर प्रमुख ओडले निजी विद्यालयलाई प्राविधिक शिक्षातर्फ जोड दिन आग्रह समेत गर्नुभयो। कक्षा 8 प्राविधिक शिक्षा पढाउँदा त्यसका लागि धनगढी महानगरपालिका वातावरण बनाउन तयार रहेको नगर प्रमुख ओडले बताउनुभयो। व्यापसनका केन्द्रीय सदस्य रामजी हमालले सरकारको निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो। सरकारले विभेदकारी नीति लिन नहुने सुझाव हमालको रहेको थियो। व्यापसन कैलालीका अध्यक्ष पदमबहादुर साउदले आफ्ना कमजोरीहरू सच्याउन निजी तथा आवासीय विद्यालयहरू तयार रहेको बताउँदै नगर प्रमुखबाट सकारात्मक सुझाव आएको भन्दै प्रशंसा समेत गर्नुभयो। आफूहरू गुणस्तरीय शिक्षा दिनका लागि सधैँ तयार भएर लागिरहेकाले सरकारले अनुकूल वातावरण बनाइदिनुपर्ने उहाँको धारणा रहेको थियो। आज बिहानैदेखि अचानक बझाङको सैपाल गाउँपालिका, सुरुमा गाउँपालिका र खप्तल राष्ट्रिय निकुञ्जमा वर्षासँगै हिमपात भएको छ। वर्षासँगै परेको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। उच्च हिमाली क्षेत्र सैपाल गाउँपालिका, सुरुमा गाउँपालिका र खप्तल राष्ट्रिय निकुञ्जमा हिमपात भएको हो। हिमपात र वर्षाका कारण चिसो निकै बढेको सुरुमा गाउँपालिकाका स्थानीय नरेश बहादुर बोहराले बताउनुभयो। गाउँमा सामान्य हिमपात भए पनि गाउँभन्दा माथिपट्टिको जङ्गलमा भने निकै हिमपात भएको उहाँको भनाइरहेको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रका रूपमा परिचित खप्तल राष्ट्रिय निकुञ्जमा समेत हिमपात भएको छ। आज बिहान वर्षासँगै आएको हिमपातका कारण राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटाइएको सुरक्षाकर्मीका साथै राष्ट्रिय निकुञ्जका कर्मचारीको जनजीवन समेत प्रभावित बनेको जनाइएको छ। खप्तल राष्ट्रिय निकुञ्जका सिनियर ग्याम स्काउट हंस सुनारका अनुसार आज बिहानैदेखि राष्ट्रिय निकुञ्जमा हिमपात हुन सुरु भएको हो। कञ्चनपुरको बेतकोट नगरपालिकामा करिब 4 दशक पहिले भेटिएका कडा माटोका ढिस्कालाई स्थानीय बासिन्दाहरूले शिवलिङ्गका रूपमा पूजा गर्दै आएका थिए। धेरै वर्ष पहिले त्यो क्षेत्रमा खडेरी परेको र लिङ्गमा पूजा गरेपछि पानी परेको किम्वदन्ती रहेको स्थानीय बासिन्दाले बताएका छन्। धार्मिक आस्थाको केन्द्र रहेको शिवलिङ्गेश्वर धामलाई अहिले पर्यटकीय दृष्टिकोणबाट हेर्न थालिएको छ। लिङ्गाको अवलोकन गर्न पुगेका आन्तरिक पर्यटकले त्यहाँसम्म पुग्ने सडक र भौतिक संरचना निर्माण गर्न सके पर्यटकको पहिलो रुचाइमा पर्ने बताएका छन्। त्यहाँ प्रत्येक वर्ष जेठ र फागुनको शुक्ल अष्टमीमा मेला लाग्ने गर्दछ। लिङ्गा क्षेत्रमा पूजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेको बेतकोट नगरपालिका वडा नम्बर 4 का स्थानीय यशोदा भट्टले बताउनुभयो। समयक्रमसँगै धार्मिक क्षेत्रका रूपमा रहेको धाम पर्यटकीय क्षेत्रमा परिणत भएको हो। पूर्व पश्चिम राजमार्गबाट कञ्चनपुरको दैजीबाट 10 किलोमिटर उत्तरमा अवस्थित लिङ्गामा पर्यटकको संख्या वृद्धि भए पनि सडक पूर्वाधार निर्माण नहुँदा समस्या भएको पर्यटकहरूको गुनासो रहेको छ। नेपाल रेडक्रस सोसाइटीले आफ्नो मातहतमा निर्माण गरेको प्रदेश कार्यालयको आज उद्घाटन गरेको छ। नेपाल रेडक्रस सोसाइटीको मातहतमा रहेको नवनिर्मित प्रदेश कार्यालयको कञ्चनपुरमा उद्घाटन गरिएको हो। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले आज उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य सुरेन्द्र ऐर र सोसाइटीका उपमहामन्त्री हरिप्रसाद नेउपानेले शुभकामना दिनुभएको थियो। नवनिर्मित कार्यालयमा प्रदेश कार्यालय समेत रहनेछ। नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सुदूरपश्चिम प्रदेशका संयोजक केशव दत्त पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अब केही राष्ट्रिय खबर। प्रधानमन्त्री कार्यालयले डिजिटल प्रविधि मार्फत मन्त्रीहरूको कामको अनुगमन थालेको छ। प्रधानमन्त्रीको सचिवालयले तयार गरेको पोर्टलमा हरेक मन्त्रालयले आफूले गरेको कामको विवरण अनिवार्य रूपमा नियमित राख्न थालेपछि प्रधानमन्त्री आफैले मन्त्रीहरूको अनुगमन थाल्नु भएको हो। प्रधानमन्त्रीको सचिवालयले तयार पारेको पोर्टलमा नीति तथा कार्यक्रम र बजेटमा परेका कार्यक्रमको कार्यान्वयनको व्यवहार राखिएको छ। हरेक मन्त्रालयले तोकिएको निर्देशिका अनुसार नियमित रूपमा आफूले गरेको कामको विवरण राख्नुपर्नेछ। अहिले प्रधानमन्त्रीको अनुगमन गर्न मिल्ने गरी सबै मन्त्रालयबीच पोर्टल कनेक्ट भइसकेको र मन्त्रालयले पनि धमाधम आफूले गरेका कामका विवरण राख्ने काम सुरु गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरले जानकारी दिनुभयो। मन्त्रालयहरूको कार्य सम्पादनको अनुगमन, अन्तर मन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वयन गर्न यसले सहज पुर्याउने विश्वास लिइएको छ। प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वय र अनुगमनको अभावले सरकारले चाहे जसरी काम गर्न नसकेको भन्ने गुनासो बढेपछि सबै मन्त्रालय को काम प्रभावकारी बनाउन डिजिटलाइज गरिएको र प्रविधि मार्फत प्रधानमन्त्री आफैले सबै मन्त्रालयको अनुगमन थाल्नु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कामको अनुगमन पोर्टलबाट मात्रै नभएर मोबाइल एपबाटै गर्ने तयारी पनि गर्नुभएको छ। कामलाई प्रभावकारी र चुस्त पार्न डिजिटलाइज प्रविधि अपनाउन लागि प्रवक्ता कुँवरको भनाइरहेको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार 5 वर्ष नढल्ने दावी गर्नुभएको छ। वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योग धन्दाको विकासमा लागि पर्न उद्योगी व्यवसायीहरूलाई आग्रह पनि गर्नुभयो। आज इलाम नगरपालिकाले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारमा रहेकाले विकास निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो। संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने र तीव्रता दिनुपर्ने पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुभाष चन्द्र नेवाङले संवैधानिक व्यवस्था अनुसार देशलाई समृद्ध बनाउने दिशामा काम गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताउनुभयो। उपनेता नेवाङले इलामलाई समृद्ध बनाउन त्यहाँको प्राकृतिक स्रोत र साधनको उचित परिचालनमा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। अब खेल खबर। वर्षौंदेखि देशकै सर्वाधिक धनराशिको गोल्ड कप आयोजना गर्दै आएको कैलालीको सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबले आज आफ्नो कार्यालय उद्घाटन गरेको छ। तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी र धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओडले सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबको कार्यालय धनगढी उपमहानगरपालिका वडा नम्बर 2 उद्घाटन गर्नुभएको हो। कार्यालय उद्घाटन गर्दै सामाजिक विकास मन्त्री दीर्घ सोडारीले प्रदेश सरकारको प्रमुख प्राथमिकतामा खेलकुद परेकाले खेलकुदको विकासका लागि आफू पनि लागि परेको बताउनुभयो। कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प बहादुर ओडले उपमहानगरपालिकाले खेलकुदमा सधैँ सहयोग गर्ने र गर्दै आएको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी देशकै सर्वाधिक धनराशिको गोल्ड कप आयोजना गर्दै आएको सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबले तेस्रो संस्करणको खप्तड गोल्ड कपको तयारी समेत सुरु गरेको जानकारी दिएको छ। विगतका वर्षहरूमा पुसमा गरिँदै आएको प्रतियोगिताको मिति एन्फाले तोक्ने भए पनि तयारी थालिएको अध्यक्ष सुरेश जानकारी दिनुभयो। तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेताले 21 लाख तथा उपविजेतालाई 10,50,000 पुरस्कार पाइने भएको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कञ्चनपुरमा ट्र्याक्टर दुर्घटनामा परि 2 ज्यान गयो। हत्यारा सार्वजनिक नगरे प्रशासन अगाडि नै धरना बस्ने निर्मलाका परिवारको भनाई। बजेट अभावका कारण जनता आवास कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेन। दार्चुलामा भारतबाट खाने तेल आयात गर्न प्रतिबन्ध। प्रधानमन्त्री कार्यालयले डिजिटल प्रविधि मार्फत मन्त्रीहरूको कामको अनुगमन गर्न थाल्यो। वर्तमान सरकार 5 नढल्ने पूर्व प्रधानमन्त्री खनालको दावी र खेलकुद प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको मन्त्री सोडारीको भनाई। हस्त यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा चाहन्छु। हस्त नमस्कार।